नमस्कार साथी शारदासँगै म श्रीधरको
रेडियो कार्यक्रम शरणार्थी सन्देशपछि आजदेखि हामी समृद्धिको यात्रा शुरू गर्दैछौ। यो कार्यक्रम हरेक शुक्रबार हप्ताको एक दिन यसै बेला प्रसारण हुन्छ। शरणार्थी शिविर र शिविर आसपासको नेपाली समाज बितेका केही वर्षमा अचम्मले फेरिएको छ। शिविर र शिविरसित जोडिएका गाउँ शहर र राजमार्गका बजारको फेरिदो जीवनशैली फैलिँदै गएको सिप आर्थिक उपार्जनका बढ्दा सम्भावनाहरू र यस क्षेत्रमा भइरहेका प्रगतिका कुरा गर्न मन लागेपछि हामीले समृद्धिको यात्रा थालेका हौं। कार्यक्रममा तपाईंलाई हार्दिक स्वागत छ।
लामो समयहरूको सहायतामा जीवन धानेका भुटानी शरणार्थी हिजो आज मोरङ र झापाका बासिन्दासँग आफ्नो रुचिका सिप सिक्दैछन्।
कहिले चाहिँ यो सिकेर चाहिँ यसो आफ्नो गुजरा चलाउने सिकिसकेपछि कसरी पैसा कमाउने भन्ने एकदम ध्यान त्यहीबाटै हुन्छ।
पाँच वर्ष अघि शुरू भएको तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका तथा अरू सात देशमा गएका आफन्तले आर्थिक सहयोग गर्न थालेपछि शरणार्थी शिविरको चहल पहल स्थानीय बजारमा पनि देखिन थालेको छ।
त्यो रिफ्युजीहरूको आवत जावत सपिङ गरेको हेर्दाखेरि चाहिँ 50-60% चाहिँ बढेको छ कि अहिले।
तर आजको समृद्धिको यात्रा शुरू गरौं बद्लिँदा शरणार्थी शिविर र आसपासका गाउँ र बजारको बद्लिँदो जीवन शैलीका गतिविधिबाट।
भुटानी शरणार्थी र स्थानीय बासिन्दाको लाभका लागि लक्षित गर्दै झापाको दमक दापकाँचीमा कुखुरा र बंगुर फार्म शुरू भएको छ। फारमको लाभ लगानी कटाई दुवै पक्षले आधा आधा बाँड्नेछन्। शरणार्थी र शरणार्थी प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक उन्नतिका लागि लुथरन विश्व महासंघको सहयोगमा फारम शुरू भएको हो। स्थानीय सुनाखरी महिला कृषक समूहले सञ्चालन गरेको फारममा 3 महिनादेखि 1,000 कुखुरा पालिएको छ। फारममा 20 बंगुर पाल्ने खोर तयार भइसकेको छ। अर्को हप्तासम्ममा बंगुर पाल्न शुरू गरिने समूहकी अध्यक्ष अम्बिका बरालले जानकारी दिनुभयो। 10 लाख रूपियाँको सहयोगमा 2 वर्षको लागि शुरू फारमको सञ्चालन स्थानीय 20 र शरणार्थी 20 महिलाले गरेका हुन्।
झापाको दमक नगरपालिकाले दमकल किनिदिन शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगसँग आग्रह गरेको छ। नगरपालिका तथा बेलनागी शरणार्थी शिविरमा आग लागि हुँदा संरक्षणको लागि दमकल आवश्यक भएको भन्दै नगरपालिकाले दमकल मागेको कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले जानकारी दिनुभयो। आयोगले 12 वर्ष अघि झापाका भद्रपुर र दमक नगरपालिकालाई 1-1 दमकल तथा दमक नगरपालिकालाई थप एउटा फोहोर उठाउने ट्रक दिएको थियो।
झापा दमक क्षेत्रका स्थानीय बासिन्दा र नगरपालिकाको संयुक्त लगानीमा दमक बेलडाङ्गी रूटको 1,300 मिटर सड़क कालोपत्री गरिएको छ। अघिल्लो महिना कालोपत्री गरिएको सड़क 36 फुट चौड़ा छ। सड़कका लागि सड़कको दायाँ बायाँ घर भएका व्यक्तिहरूबाट 75 लाख र नगरपालिकाबाट बाँकी 75 लाख रकम उठाइएको थियो। दमक 1 को फाल्गुनन्द चोकदेखि उत्तर बेलडाङ्गी जाने बाटोको त्यो खण्ड 1,50,00,000 रूपियाँमा बनाइएको हो।
मोरङको शनिश्चर शरणार्थी शिविरमा सकारात्मक सोच सम्बन्धी एक दिने अन्तर्क्रिया भएको छ। अस्ति मंगलबार पथरी जेसिसले गरेको कार्यक्रममा शनिश्चर शरणार्थी शिविरका विभिन्न सामाजिक संघ संस्थाका 3 दर्जन व्यक्ति सहभागी थिए।
बेलडाङ्गी मनोक्रान्ति मिनी म्याट्रिक्सले शरणार्थी नेपाली र भारतीय स्रष्टाहरूको सम्मान गरेको छ। सम्मानित हुने भुटानीहरूमा डाक्टर भम्पा राई, साहित्यकार एम थुलुङ र लीला लिम्बू हुनुहुन्छ। हिजो भएको कार्यक्रममा संगीतकार मणिकमल छेत्री, स्रष्टा प्रकाश आङदेम्बे र मनोक्रान्ति साधकहरू निराजन पराजुली र उत्तम तामाङ पनि सम्मानित भए।
महिलाको सामाजिक सुरक्षा वृद्धि, लैंगिक हिंसा कम गर्ने तथा सुरक्षित आप्रवासन सम्बन्धी चेतना बढ़ाउन झापामा विशेष कार्यक्रम भएको छ। सहायता संस्था कारितास नेपालले गरेको लैंगिक समता, चेलीबेटी बेचबिखन तथा सुरक्षित आप्रवासन सम्बन्धी 5 दिने तालिम हिजो सकियो। कार्यक्रममा झापा र मोरङका शरणार्थी र स्थानीय क्षेत्रका शिक्षक, सहकारी संस्थाका प्रतिनिधि र चिया बगानका श्रमिक समेत 31 जना सहभागी थिए। कार्यक्रमबारे कारितासको लैंगिक डेस्ककी प्रमुख रूपा राई,
सरकारी स्कूलका टिचरहरू र रिफ्युजी क्याम्पका टिचरहरू र साथै हाम्रो बगानका दिदीबहिनीहरू र कोअपरेटिभको दिदीबहिनीहरूलाई चाहिँ यो लैङ्गिक हिंसा र साथै आप्रवासन र मानव बेचबिखन सम्बन्धी जानकारी दिनको लागि हो। र हामी कारितास नेपाल आफै सबै ठाउँमा पुग्न नसक्ने हुनाले जुन ज्ञान हासिल गरेर चाहिँ उहाँले आफ्नो क्षेत्रमा चाहिँ यो विषयमा चाहिँ अझ ज्ञान अरूहरूलाई पनि दिनुहुन्छ भन्ने चाहिँ लागेको छ।
झण्डै 2 दशकसम्म अरूले दिने सहायता लिन शरणार्थीले झोला थापे। तर शरणार्थीको जीवनमा हिजो आज झोलाको अर्थ फेरिएको छ। त्यसैले शिविरका शरणार्थी हिजो आज स्थानीय बासिन्दासँग कुममा कुम जोडेर झोला सिउने तयारीमा छन्।
पूर्वी मोरङको शनिश्चरी गाउँ विकास समिति वडा नम्बर 1 को अयाबारी भन्ने ठाउँमा आइपुगेको छु। अहिले म अयाबारीमा यहाँ एउटा घरको कोठामा खचाखच सिलाई मेसिनहरू राखिएका छन्। जम्मा 9 मेसिन रहेछन् यहाँ। र तिनमा सबै मेसिनमा महिलाहरू झोला सिलाइरहनु भएको छ। सबभन्दा अगाडि रहनु भएको दिदी, यहाँको शुभ नाम?
हजुर, मेरो नाम निर्मा तामाङ हो, सेक्टर ए हो, ए फाइभ हट नम्बर 18 हो।
यहाँ तपाईँहरू शरणार्थी शिविरभित्रको कतिजना हुनुहुन्छ?
हामी चारजना हुन्छ, अरू यता गाउँको हुनुहुन्छ पाँचजना, जम्मै नौजना।
शरणार्थी र बाहिरको गाउँको छिमेकी स्थानीय महिलाहरूलाई एकै ठाउँ राखेर तालिम दिइरहेका रहेछन्। यहाँ कस्तो महसुस भइरहेको छ तपाईँलाई?
हामीलाई त राम्रै भइरहेको छ, अब यस्तो तालिम गर्नु पाए, अब आफू पनि केही गरेर आफै आफ्नो खुट्टामा उभिएर आफै खानु गर्नु गरी खानु सक्छौँ होला भन्ने आशामा बसिरहेको छौँ हामी।
अनि यहाँ गाउँले महिलाहरू सँगै बसेर काम गर्दा, सँगै काम सिक्दा तपाईँलाई कस्तो लागेको छ?
हामीलाई रमाइलै भइरहेको छ। पहिला त खै हामीले यस्तो काम गरेकै थिएन सर, यता गाउँ साथीहरू हामी अहिलेसँगै मिलेर काम गरिरहेछौँ।
छेउमा रहनु भएको एकजना दिदी, यहाँको शुभ नाम?
नमस्कार, मेरो नाम अनिता तामाङ हो, म A4 हट नम्बर 50 बस्छु।
तपाईँ पनि शरणार्थी नै हुनुभयो?
हामी मिस म्यारिज हो, अहिले शरणार्थी नै म चाहिँ बे भएर आएको।
तपाईँको माइती कहाँ थियो?
मेरो पहिला गोर्खा जिल्ला माथर घ्याचोक वार्ड नम्बर 1, म शरणार्थी शिविरमा म बे गरेर आएको, अहिले चार पाँच वर्ष भयो।
यो गाउँका छिमेकी स्थानीय महिलाहरू सँगै राखेर तपाईँहरूलाई तालिम दिँदा कस्तो लागिरहेको छ तपाईँलाई अहिले?
अब भन्नुपर्दाखेरिमा योभन्दा पहिला हामीलाई यस्तो तालिम आएको थिएन, अब अहिले शिविरको अब बस्तीको यसरी मिलाएर राखेकोमा यसरी हामीले सँगै गर्नु पनि पाएको थिएन पहिला काम। अहिले हामी साथीहरू अब दुईपट्टिका साथीहरू एकै ठाउँमा बसेर काम गर्नु पाउँदा हामीलाई धेरै खुसी लागेको पनि छ। योभन्दा पनि अझै अरू पनि थप अझै तालिमहरू आयो भने हामी गर्ने पक्षमा नै छौँ, गरेर पनि हामी देखाउने छौँ।
गाउँ छिमेकका स्थानीय महिलाहरू र शरणार्थी महिलाबीच यसअघि कस्तो हेलमेल आउजाउ सम्बन्ध कस्तो थियो? अब त तपाईँहरूलाई सँगै राखेर तालिम दिएपछि त त्यो पनि त नयाँ ढङ्गले अगाडि बढ्ने भयो नि, होइन?
साथीहरूसँग अब बाहिरको भित्रको साथीहरू मिलाएर हामीलाई यसरी राखिदिनु भयो, हामीले पनि एउटा यसरी मिलेर काम गर्ने एउटा मौका हामीले पायौँ। योभन्दा पहिला हामीले यसरी मौका पाएको पनि थिएन र आज यो यसरी काम गरेर होइन साथीहरू एकजुट भएर चाहिँ हामीले काम गरेर अहिले यो सोपिङ ब्यागहरू अब सिलाउँदैछौँ, यो पनि अब हामीले काम गर्दैछौँ र अझै पनि योभन्दा पनि अरू यस्तै चल्ने खालको ताल उहरू आयो भने अझै हामी गर्नेछौँ, सिक्नेछौँ।
पहिले त शरणार्थीहरू शिविर बाहिर काम गर्न यसरी काम सिक्न जाने चलन पनि थिएन अघि?
थिएन नि, यसरी अब हामीलाई मौका पाउँथेन काम गर्नलाई, अब भनौँ यसरी हामीलाई काम गर्ने एउटा यो तालिमहरू पनि हामीलाई थाहा थिएन, अहिले आएर यसरी तालिमहरू दिनुभएको छ हामीले, यो चाहिँ हामीले पहिलो पटक हो।
अहिले त तपाईँको छर छिमेकी गाउँका शरणार्थी शिविर बाहिरको यो अय्याबारी टोलका धेरै महिलाहरूसँग चिन्जान पनि भइसक्यो होला?
भइसक्यो, अहिले हुँदैछौँ, अझै पनि अब मिलेर काम गर्दै जाँदा अझै पनि हुँदै जानेछौँ र भइरहेको पनि छ अहिले।
सिधा होस् हात, अब तपाईँहरूको निकै दिन भइसक्यो, यसमा ब्यालेन्स सिधा एकदम राम्रो होस् देख्दा, फिनिसिङ राम्रो, जति फिनिसिङ राम्रो भयो त्यति राम्रो हुन्छ ब्याग, मार्केटमा जान्छ, राम्रो होस् त्यो ब्याग सिलाई। सुरुमा यसलाई नाप्ने होइन, कति इन्चको कति अर्डर कसरी आउँछ मार्केटमा, जस्तो अहिलेको तपाईँहरूले ब्याग बनाउँदै हुनुहुन्छ 14x13 अनि यसलाई सुरुमै 14x लम्बाइ 14 चौडाइ 13 छ यसको, अनि यसलाई काट्ने त्यसरी पिस बनाएर, अनि 12 इन्चको यो फिता छ, अनि यसलाई काटिसकेपछि मिसिनमा ल्याएर सिलाउने।
महिलाहरूलाई झोला बनाउन सिकाइरहनु भएको एकजना बहिनी हुनुहुन्छ छेउमा, यहाँको शुभ नाम?
सरस्वती रिजाल हो मेरो नाम, घर उर्लाबारी।
तपाईँ शरणार्थी र स्थानीयलाई एउटै कोठाभित्र राखेर यसरी सिकाइरहनु भएको छ, यसको उद्देश्य के होला?
उहाँहरू बेरोजगारी हुनुहुन्छ, उहाँहरूले रोजगार पाएर केही आफ्नो आत्मनिर्भर बनाउनु, उहाँहरूले केही गरून् सिकुन्, उहाँहरूमा पनि एउटा आँट आओस्, हामी छोरी मान्छेले आफ्नो आफूले कमाएको पैसा खर्च गर्दाखेरि आफूलाई कस्तो हुन्छ भन्ने अनुभव होस् भनेर समाजमा उहाँहरूलाई रोजगारी एउटा स्वरोजगार बनाउन गरेको कार्यक्रम ल्याएको होस्।
उहाँहरूलाई सिकाउन कतिको सजिलो वा गाह्रो कस्तो हुन्छ? भिन्न भिन्न क्षेत्रबाट भिन्न समुदायबाट आउनु भएको छ, कोही चाहिँ शरणार्थी हुनुहुन्छ, कोही चाहिँ गाउँले स्थानीय हुनुहुन्छ,
उहाँहरूलाई सजिलै छ, त्यस्तो गाह्रो मलाई भएन। उहाँहरूले पनि हामी सिक्छौँ केही गर्छौँ भनेर आँटले एउटा जाँगरले आउनुभएको छ। उहाँहरूलाई सजिलै मैले भनेअनुसारकै उहाँहरूले सिकिराख्नुभएको छ र काम पनि राम्रो गर्नुभएको छ। दिनदिन उहाँहरूको यो दैनिक निक्लिने यो ब्याग बनाउने क्रम पनि बढिरहेको छ। जस्तो सुरुमा उहाँहरूले 10 पिस निकाल्नुहुन्थ्यो भने अहिले उहाँहरूले 90-80 पिस एकजनाले निकालिराख्नुभएको छ एक दिनमा।
भित्ताको छेउको मिसिनमा रहनु भएको दिदी, यहाँको नाम?
सबैजनालाई मेरो नमस्कार, मेरो नाम बिमला मोहरा हो। म सानीसरी एक आयाबारी मनोकामना चोकमा बस्ती, म बस्तीकै हो।
यसरी कहिल्यै सँगै बसेर काम गरिएको थियो कुनै काम?
आजसम्म 20 वर्ष भयो उहाँहरूसँग सँगै बसेर काम त गरेको थिएन। आज यो केही सिक्नको मौका पायो भन्नु।
सुख दुःखका कुरा पनि त हुँदा हुन् नि दिनभरि सँगै बसेर काम गर्दा, होइन?
बेला बेला हुन्छ, यसो कुनै बेला कुन मोड भएको बेला हुन्छ, नत्र भने अब काममै अब व्यस्त हुन्छ। अब कसरी जान्ने, कसरी सिक्ने, अब कहिले चाहिँ यो सिकेर चाहिँ यसो आफ्नो गुजरा चलाउने, सिकिसकेपछि कसरी अब पैसा कमाउने भन्ने एकदम ध्यान त्यहीपट्टि हुन्छ आफूलाई।
किन तपाईँहरू शरणार्थीहरूलाई किन एकै ठाउँ राखेर तालिम गराएका होलान् जस्तो लाग्छ यी सङ्घ संस्थाहरूले?
अब शरणार्थीहरू उहाँहरू यहाँ अब हाम्रै गाउँघर अब नजिकै छिमेकी पर्नुभयो र अब बस्तीकोलाई पनि अब केही कति कुरामा चाहिँ पीडा होला कि जस्तो चाहिँ लाग्छ मेरो मनमा चाहिँ, र त्यही भएर प्रभावित क्षेत्र परेर हो कि जस्तो चाहिँ लाग्छ मलाई।
तपाईँ आफूलाई लागेको, आफूले अनुभूति गरेको कुरा, महसुस गरेको कुरा भनिदिनुहोस् कि शरणार्थी महिलाहरू सँगै बसेर काम गर्दा तपाईँलाई चाहिँ कस्तो लागिरहेको छ?
उहाँहरूसँग हुन त अब 20 वर्ष भयो सँगै बसेको, अहिलेसम्म अब कोहीसँग नराम्रो त भएको थिएन। त्यही पनि आज सँगै बसेर धेरै साथीहरूसँग चिनजान भएर चाहिँ हाँसखेल गर्दै आफ्नो यो काम अगाडि बढाउनु पाउँदाखेरि धेरै नै खुसी लागेको छ।
पल्लो छेउमा कुनामा बस्नुभएको हरियो स्वेटर लाउनु भएको दिदी, यहाँको शुभ नाम?
नमस्कार, मेरो नाम वन्दना चमलागाई, सनिसरे एक मनोकामना चोकमा बस्छु म।
कतिको सजिलो गाह्रो आफूलाई कस्तो लाग्दो रहेछ सँगै बसेर एकै ठाउँ एउटै कोठाभित्र काम गरिरहनु भएको छ, सिकिरहनु भएको छ?
त्यस्तो केही गाह्रो भएको छैन, एकदम सजिलो, एकदम हामी खुसी छौँ। त्यस्तो केही गाह्रो छैन, उहाँहरू त्यहाँ शिविरको हामीहरू गाउँको भन्ने त्यस्तो केही लागेको छैन, एकदम खुसी लागेको छ। यसरी नै गर्न पाए हुन्थ्यो, अझै अझै अरू अरू कार्यक्रम आएर अझै अरू दिदी बहिनीहरूसँग चिरपरिचित हुन पाए हुने थियो जस्तो चाहिँ लागेको छ अझै पनि।
अहिले चाहिँ म लघु उद्यम विकासशीलता कार्यक्रमका कार्यक्रम संयोजक गोविन्द घिमिरेजी भए ठाउँ आइपुगेका छु। शरणार्थी र स्थानीयलाई एकै ठाउँ राखेर यसरी तालिम दिनु पर्नाको उद्देश्य चाहिँ के गोविन्दजी?
हाम्रो चाहिँ सिबिटिभी कार्यक्रमको मोडल नै यस्तै हो कि यो क्याम्प र क्याम्पभित्र र बाहिरका साथीहरूलाई चाहिँ एकै ठाउँमा राखेर संयुक्त रूपमा जोइन्टली यो काम गर्ने चाहिँ यसको अवधारणा र उद्देश्य भएकोले गर्दा यी साथीहरूलाई चाहिँ हामीले एकै ठाउँमा राखेर तालिम दिएका हौँ। यो चाहिँ कस्तो भने टेक्निकल रूपमा पनि हाम्रो क्याम्पका र बाहिरको जाँदा विभिन्न प्राविधिक समस्याहरू हुनसक्छन्, भोलि मार्केटिङका कुरा, बजारीकरणका कुरा, र जोइन्टली गर्दाखेरि चाहिँ जस्तो उत्पादनसँगै गरेपछि बिक्रीको लागि पनि सजिलो होस् अनि उहाँहरूको आपसी रूपमा सद्भाव, मेलमिलाप र हामी चाहिँ एक हौँ भन्ने भावनाको विकास होस्, जागृत होस् भन्ने उद्देश्यले पनि हामीले यो एकै ठाउँमा राखेर चाहिँ तालिमहरू दिएका हौँ।
स्थानीय र शरणार्थी एकै ठाउँमा बसेर सिप सिक्न थालेपछि झापा र मोरङका गाउँ घरमा धेरै वस्तु फेरिएका छन्। सनिसरे शिविर नजिकैको पथरी बजार फेरिएका ठाउँ मध्ये एक हो। पथरी बजार घुमेपछि श्रीधर पौडेलको रिपोर्ट।
यो चहल पहल हो पूर्व पश्चिम राजमार्गमा पर्ने मोरङको पथरी बजारको। पथरी आसपासका शनिश्चरे, हसन्दह, अमरदह, जाँते, बैरवन, रमाइलो, उर्लाबारी र धनकुटाको बुधबारे गाउँ विकास समितिका केही बासिन्दाको बजार हो। राजमार्गमा चल्ने मोटरगाड़ीको ओहोर दोहोरले रातभरि जागा रहने यो बजारमा दिउँसो चाहिँ किनमेल गर्नेहरूको घुइँचो लाग्छ। पथरी बजारको पश्चिम छेउबाट दक्षिणतिर छिरेपछि ठूलो तरकारी बजारमा पुगिन्छ। तरकारी बजारमा किनमेल गर्नेहरूको भीड़मा नजिकैको शनिश्चरी शरणार्थी शिविरका भूटानीहरू पनि बाक्लै भेटिन्छन्। केही वर्ष अघिसम्म सहायता संस्थाले दिने सहयोगमा जिन्दगी धान्ने भूटानी शरणार्थी हिजो आज झोला च्यापेर पथरी बजार पुग्छन्। तेस्रो देश पुनर्वास भएका आफन्तहरूले पठाएको रकम तरकारीमा मात्र होइन फेसनमा पनि खर्च हुन्छ। पथरी बजारको आइसा फेन्सीका संचालक आकाश श्रेष्ठ:
व्यापार त तपाईँ पहिलाभन्दा एकदमै बढ़िरहेछ। रिफ्युजीहरूले नै गर्दाखेरि एकदमै धेरै नै प्रोग्रेस छ भनौँ न। त्यही हो, मार्केटिङ क्षेत्रमा पहिलाको भन्दा धेरै नै राम्रो छ अहिले। यस्तो अब जस अब हामी साधारण मान्छेले खोज्यो भन्दा धेरै नै अब राम्रो खोज्न थालेको छ। खोजे अनुसारले चिज माग्छ, प्राय पैसाहरूलाई चाहिँ खासै त्यस्तो उयो गर्दैन। चिज खोजे अनुसार पैसामा राम्रो दिन्छ उनीहरूले। त्यही अनुसार हामीले पहिलाको भन्दा एकदम राम्रो राम्रो होइन सामानहरू त्यही अनुसार लिएर आएको छ।
ए, सामानको आइटम तपाईँले चेन्ज गर्नुभयो?
पहिलाको भन्दा एकदमै क्वान्टिटी क्वालिटी हिसाब सबै दुईतिरले अब जस एकदमै चेन्ज भइरहेछ पहिलाको भन्दा।
केही वर्ष पहिलेसम्म शरणार्थीको कल्पनामा सीमित माल सामान हिजो आज पथरी बजारबाट फटाफट बिक्री हुन्छन्। त्यसैले शिविरका शरणार्थीसँग पथरी बजारका व्यापारीहरू पनि मख छन्। तिनै मख पर्ने मध्ये कि एक आशा राई:
जस पहिला भन्दा धेरै उयो भएछ। अब पहिला होइन त्यस्तो राम्रो सामान पैसा हुँदैन थियो, सामान किन्दैनन्थे राम्रो। अहिले भनेको अब पैसा बढाएछ, फेन्सीतिर बस्छन्। अब यहाँबाट काठमाडौँ मिल्नै भए काठमाडौँ जान्थे सामान सपिङ गर्नलाई। यहाँ मात्रै नभएर दमक जान्छन्, निटरी जान्छन्। जस बजारको मान्छे धेरै अलिक प्रभाव परेछ।
कपडा र खाद्यान्नमा जस्तै परिवर्तनको हावाले शरणार्थीको आवश्यकता र चाहनालाई पनि बदलिदिएको छ। मदन राईले पथरी बजारमा मोटरसाइकल मर्मत गर्न थालेको 10 वर्ष भयो। शिव मोटरसाइकल रिपेयरिङ सेन्टरका संचालक मदन राईको अनुभव:
पथरीमा ग्यारेज समथिङ 5 वटा जति छ होइन। 5 वटा जतिमा मेरो चाहिँ एकदम पुरानो ग्यारेज हो। त्यसले गर्दा म लगायत मेरो 5-6 जना केटाहरू छ अनि काम गर्छ, सबैले चिनेको छ। लगभग 100%मा 70% चाहिँ मेरोमा आउँछ, अरू चाहिँ अब यताउता। टोटल दिनमा सर्भिसिङ अनि दिन अहिले 20-22 वटासम्म गर्छु। अब रिफ्युजीको सँग त्यसमा 10 वटा जति चाहिँ हुन्छ होइन। मैले पनि थुप्रो गाडी किनाएर बेचाइदिएको छु। उनीहरू आफ्नो नाम भन्दाखेरि अब यताउता अब चिनी जानेकोमा कसैले गर्छ, कसैले अब त्यही हो उसकै नाममा चलाइराख्छ, पछि गएर बेच्नु पर्यो भने उसबाटै सप्लाई गरेर बेच्छ।
शिविरमा बढ्दो आर्थिक क्रियाकलापले शरणार्थीले कहिले कल्पना नगरेको महँगो धातु सुनको बिक्री पनि बढेको बताउनुहुन्छ। स्थानीय सुन पसलले टिका लामी छाने,
गरगनाहरू बनाउने भयो होइन, यस्तो कुराहरूमा अलिकति बढी केही त पक्कै पनि हुन्छ। अनि सुनमा चाहिँ जस यहाँको चाहिँ धेरै राम्रो भन्दा रहेछ नेपालको होइन। यहाँबाट जाँदाखेरि उहीँका मान्छेहरूलाई पनि त्यसरी पठाएको छ यहाँबाट मान्छे। मलाई फलनाकोबाट यति तोलाको यस्तो औँठी रिङ यस्तो लिएर आइदिनु होला भन्छन् क्या, त्यसरी भन्दा रहेछ। जस उनीहरू बाहिर गइकन जस यहाँ धेरै त्यस्तो कुराहरू भएको छ, परिवर्तन भएको छ। जस्तै यी कल्चर यहाँ एकजना साथीको पसल पनि छ होइन, अनि त्यहाँ चाहिँ त्यस्तो खालको धेरै अर्डरहरू यसो छ।
पथरी व्यापार समितिका अनुसार मोरङको पथरी बजारमा हप्तामा सरदर 7 करोड़ 50 लाख रूपियाँको सुन चाँदीको कारोबार हुन्छ। पथरीमा रहेका 4 वटा बैंकले हप्तामा 10 करोड़को हाराहारीमा कारोबार गर्छन्। 10 करोड़ रूपियाँ बराबर रेमिट्यान्स नै भित्रन्छ। हप्तामा 2 दिन लाग्ने हाट बजारमा 3 लाख रूपियाँ बराबरको कारोबार हुन्छ भने किराना पसलमा 1 करोड़ 50 लाख र होटलमा 50 लाख रूपियाँ बराबरको कारोबार हुन्छ। यसै गरी खाद्यान्नमा 25 लाख र कपड़ामा 15 लाख रूपियाँको कारोबार हुन्छ। यो कारोबारमा भूटानी शरणार्थीको हिस्सा कति छ भन्ने यकिन तथ्याङ्क समितिले निकालेको छैन, तर समितिको उपाध्यक्ष यमुना विष्टको अनुमान अनुसार पथरीको कुल कारोबारमा भूटानी शरणार्थीको हिस्सा 40% छ।
तर यसो हामीले कहिले काहीँ यसो मार्केटमा घुमेर हेर्दा त्यो रिफ्युजीहरूको आवाज जावत सपिङ गरेको हेर्दाखेरि चाहिँ 50-60% चाहिँ बढेको छ कि अहिले। त्यसले गर्दा हाम्रो व्यापार पथरी त राम्रो पूर्वाञ्चल हाइलाइटमै आइरहेकै छ। बेसी त उहाँहरूको यस्तै अब के अरे सपिङ सेन्टरतिर नै भएको देख्छु म, किनभने अहिलेको जमानामा जो पनि मोडर्न हुन चाहन्छ पैसा चाहिन्छ, पैसा बिना मोडर्न हुँदैन होइन। मोडर्न भन्छन् फेसन गर्न चाहन्छन्, अब जस्तै कपडापट्टि बेसी गएको देखिन्छ, अब लेडिजहरूले बेसी सुन गहनाहरूपट्टि देखिन्छ, जेन्ट्सहरूको भयो बाइक साइक यस्तै साधनहरू सुविधा त्यही त्यसमै देख्छु मैले।
केही वर्ष पहिलेसम्म पथरी बजार राजमार्गसँग जोडिएको सानो बजार मात्रै थियो। हिजोआज यसको कारोबार हेर्ने हो भने पथरी बजार दिन दुई गुणा रात चौगुनाको गतिमा बढ़िरहेको छ।
पथरीमा लुगा फाटाको खपत बढे चाहिँ बेलडाङ्गी शरणार्थी शिविर आसपास तरकारीको कारोबार बढेको छ। आउनुहोस् साथी गोपाल गर्तौलासँगै हामी पनि एकैछिन बेलडाङ्गी शरणार्थी शिविर नजिकैको तरकारी बजार घुमौं।
बेलडाङ्गी दुई र तीन शरणार्थी शिविर पस्ने मूल बाटो भन्दा दक्षिणपट्टि रहेको सब्जी बजारमा आइपुगेको छु अहिले म। प्रायः महिलाहरू नै हुनुहुन्छ सब्जी बेच्न बस्नु भएको। आलु, बेसार, प्याज, लसुन, टमाटर, खुर्सानी, अदुवा र गुन्द्रुकका भाग लगाएर बस्नु भएको छ एकजना महिला। के हो तपाईँको नाम?
बुढा छौ कि?
घर चाहिँ कहाँ तपाईँको?
घर यहीँ हो, परगोलाटार।
गुन्द्रुकहरू पनि राख्नु भएको छ कि?
छ।
कहाँबाट ल्याउनुहुन्छ यो सबै सामान?
ए खोजेर गाउँबाट ल्याउँछौँ, दमकमा दुमला त्यसैबाट ल्याउँछौँ।
आफै ल्याउनुहुन्छ कि कसैलाई ल्याउनु लाउनुहुन्छ?
आफै ल्याउँछु नि, कसले ल्याउँछ?
कति भयो पसल गर्नुभएको यो सब्जी पसल?
20 वर्ष भयो होला।
कतिको बिक्छ तपाईँको पसलमा?
त्यस्तै 250-300।
पसल गरिरहनु भएको अर्को महिलासँग कुरा गर्न आइपुगे। यहाँको पसलमा छिरे म। यहाँको नाम के भयो? तपाईँको घर? ए तपाईँहरू पनि यहाँ बाहिर पसल गरिरहनु भएको छ? बजारबाट ल्याउनुहुन्छ कि गाउँ छिमेकी?
के सबै भेटेको जति अलिअलि काउलीहरू, कोपीहरू, यस्तै काउलीहरू, आलु त छँदैछ होइन, प्याज, टमाटर यस्तै ल्याउनुपर्छ, बोडीहरू, सिमीहरू।
होलसेलमा ल्यायो अनि यहाँ ल्याएर खुद्रा
खोजेर भेट्नुभएको छ अलिअलि?
कति लगानी गरेर सुरु गर्नुभएको यो पसल?
पहिला त हामीले त थोरै नानी 150 अहिले चाहिँ अलिअलि 1000-1500 यस्तै ल्याउँछु बिजनेस गर्छु।
तपाईँकोमा यहाँ पसलमा किन्न आउने ग्राहकहरू चाहिँ नि कहाँ आउँछन्?
सबै आफ्नै दाजुभाइ, दिदी बहिनी, शिविरकैहरू, बाहिरको त्यति आउँदैन, कोही कोही बेला आउनुहुन्छ उता भालखुँडीतिर कता कता अलिअलि आउँछ। अहिले बस्तीकोलाई उनीहरूकै टर्न छ, आउँदैन, शिविरको त छैन, अब आउँछ शिविरको ठाउँमा भुरालाई यसो पेल्सिङ खाता भन के भन त्यो अलिअलि पैसा सौ तिरेर अलिअलि भुरालाई खाताहरू किन्नु यता पेल्सिङहरू किन्नु चाहिँ हुन्छ डटहरू।
यो स्थानीयहरूसँग नि गाउँले जो शरणार्थी हुनुहुन्न उहाँहरूसँगै बसेर काम गर्नुहुन्छ, पसल गर्नुहुन्छ, ऐँचो पैँचो पनि चल्ला, कस्तो छ सम्बन्ध उहाँ स्थानीयसँग तपाईँहरूको?
ठिकै हुन्छ नानी, आफ्नो आफ्नो गरिन्छ, आफू ल्याएर आफ्नो आफ्नो गरिन्छ, के झगडा गरेको छैन अहिलेसम्म। अहिले भयो 18 वर्ष भइसक्यो पसल गरेको, अहिलेसम्म कोहीसँग नराम्रो भएको छैन।
उहाँहरूसँग तपाईँको सर सापट ऐँचो पैँचो कतिको चल्छ?
हामी यता बस्तीबाट ल्यायौँ भने ल्याउँछौँ 2-3 दिनसम्मलाई बाँकी ल्याउँछौँ, अनि बेचिसक्यो फेरि पैसा दियो फेरि ल्यायो होइन,
चिनेर पत्याउनु पनि थाले,
अब पत्याउनु थाले, अन्त 18-19 वर्ष भइसक्यो।
तपाईँको कोही आफन्तहरू छोराछोरी बाहिर को को जानुभएको छ?
बाहिर त हाम्रो ससुरा माइला ससुरा जानुभयो, कान्छा ससुरा जानुभयो होइन, हामी जेठाको छोरा बारी, हाम्रो चाहिँ छोरीहरू चाहिँ गइसक्यो 3 जना।
फोन सम्पर्क बाहिर हुनेहरूसँग कतिको हुन्छ?
अलिअलि हुन्छ।
छेउमा रहेको अर्को सब्जी पसल चलाइरहनु भएको दिदी, के नाम रे यहाँको?
सूर्यवती राई।
तपाईँको चाहिँ ठेगाना?
ठेगाना बेलडाङ्गी 2 सेक्टर C1 99।
कति भयो पसल गर्नुभएको यहाँ?
कति 3 वर्ष चाहिँ भयो होला मैले थालेको भर्खर।
कति लगानी गरेर सुरु गर्नुभएको हो यो पसल?
लगानी त कति गर्नु, अब मैले त मैले 50 रुपियाँदेखि थालेको।
के ल्याउनु भएको थियो सुरुमा 50 रुपियाँको? याद छ?
साग।
कहाँबाट?
यहीँबाट नि, अब यहाँ कहाँबाट ल्याए अरूले, यहीँबाट लग्यो 8 रुपियाँ मुठा, के अरे 8 लग्यौँ होइन, 10 बेच्यौँ, त्यही 2 रुपियाँ, आउँदाखेरि 2 रुपियाँ आयो, जाँदाखेरि 8 रुपियाँ गयो होइन, अनि त्यस्तै गर्दै अब अहिलेसम्म गर्दैछौँ, चलाउँदैछौँ दुःख सुख।
अहिले चाहिँ कति बिक्छ दिनमा?
धेरैको बिक्दा त्यही 1000, त्यही 1000 ल्याउनु पर्नेछ, उताको झन् साह्रो डबल उता बाँकी थपेर जान्छ।
यो पसलले तपाईँलाई के कस्तो भर्तेक गरेको छ घर चलाउन?
अब भर्तेक त के गरेर, अब यसो खानु, अब किन्नु चाहिँ परेको छैन, आफूलाई तरकारी खानु चाहिँ पुगेको छ त्यति हो।
सब्जी बजारको तल्लो छेउको लाइनमा काखमा नानी बोकेर तरकारी पसल चलाइरहनु भएको छ एकजना दिदी, यहाँको नाम?
मेरो नाम कृष्ण कुमारी माझी।
घर कहाँ हो तपाईँको?
घर भालुकुडी वार्ड नम्बर 4 दमक।
तपाईँको पसल अलिक ठुलै देख्छु यहाँ भएका मध्ये, निकै ठुलो पसल छ है तपाईँको त?
हजुर ठिकै छ, राम्रै छ।
कतिको बिक्छ दिनमा सरदर?
बिक्छ यस्तै 4-5 हजार, कहिले काहीँ 10 हजार पनि।
10 हजारसम्म बिक्छ? कहाँबाट ल्याउनुहुन्छ त्यत्रो बेच्नका लागि यो सब्जी चाहिँ?
गाउँबाट पनि ल्याउँछौँ, कोपीहरू, टमाटरहरू, खोर्सानीहरू सबै थोक अहिले गाउँमै उत्पादन छ, गाउँबाट पनि ल्याउँछौँ।
आफै जानुहुन्छ कि लिन कसैलाई पठाउनुहुन्छ?
ल्याइदिनुहुन्छ उहाँहरूले नै,
गाउँले नै।
हजुर 15 किन्छौँ फुलकोपी, 20 बेच्छौँ बन्दाकोपी, 10 किन्छौँ 15 बेच्छौँ सिमीहरू, 10 रुपियाँ पाऊ, 30 रुपियाँ केजी किनेर, टमाटर 15 किनेर 20।
तपाईँको पसलमा आउने ग्राहकहरू कहाँ कहाँ बढी हुन्छन्? शरणार्थी कि स्थानीय?
शरणार्थी नै बढी हुन्छन्। स्थानीय त अब आफै सब्जी खेती गर्नेछन् सबै खाइहाल्छन् अनि सनाथि नै हुन् बढी
तपाईँको आफ्नै पनि त खेती होला नि आफ्नै खेतीबाट पनि त ल्याउनुहुन्छ होला नि उत्पादन गरेर
हामी चाहिँ उत्पादन गर्दैनौँ किनभने भ्याउँदैनौँ मान्छे कमी छौँ अनि अरू नै उत्पादन गरेको ल्याउँछौँ
तपाईँका ग्राहक त्यसो भए सबै जसो शरणार्थी नै
हजुर शरणार्थी नै हुनुहुन्छ अब स्थानीयहरू त बेला बेला अब आफ्नो नभएको बेलामा होइन घरमा अब आफ्नो सब्जीहरू सकिएको बेलामा यस्तै बेलामा मात्रै लानुहुन्छ नभए आफै उत्पादन गरेर खानुहुन्छ यहाँ चाहिँ प्रायः गरी रिफ्युजी नै खानुहुन्छ
कति वर्ष भयो पसल गर्नुभएको
यहाँ जति भयो रिफ्युजी आएको त्यति नै भयो
आउजाउ ऐँचो पैँचो जस्तो यसमा पसल भएपछि बाँकी पनि चल्छ होला एकअर्का पसल
राम्रो छ त्यस्तो आउजाउ सबै बाँकी दिने लिने यस्तो राम्रो छ उहाँहरूसँग पनि आउजाउ भन्नाले अब यस्तै बिक्रीमा अब उहाँहरूले पनि कहिले काहीँ नहुँदाखेरि बाँकी लाने हुँदाखेरि दिने होइन राम्रै छ
शरणार्थीहरू छेउमा पसल गर्नेहरू पनि छन् मैले केही बेर अगाडि केही तपाईँ जस्तै पसल गर्ने ऊ त्यहाँ अगाडि पसल गर्ने दिदीहरूसँग कुरा गरेका थिएँ उहाँहरू र तपाईँहरू बीच स्थानीय र शरणार्थी बीच कस्तो सम्बन्ध छ यो बजारभित्र
हाम्रो त एउटै सम्बन्ध छ सबै नै हामी एउटै हौ भन्ने खालको विचार छ सबै नै एउटै खालका छौँ एकदम राम्रो छ शरणार्थी यिनीहरू हुन् यिनीहरू स्थानीय हुन् भनेर त्यस्तो भावना छैन कसैको पनि राम्रो छ
तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम समृद्धिको यात्रा उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार साँझ काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क झापामा एफएम मेचिट्युन्स 96.8 मेचीनगर कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np बाट प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ झापा र मोरङका शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक आर्थिक र सांस्कृतिक परिवर्तनको जानकारी दिएर तपाईँ यो कार्यक्रममा भाग लिन सक्नुहुन्छ तपाईँका इमेल पत्र तथा एसएमएसलाई पनि हामी स्वागत गर्छौं
चिठी लेख्नका लागि हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा पोस्ट बक्स नम्बर 6469 काठमाडौँ र हाम्रो इमेल ठेगाना हो info@unn.com.np मोबाइलबाट एसएमएस गर्न YES टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ
शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी इमेल र एसएमएसमा पर्खिरहनेछौ आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई भीमसेन राजबाहक शारदा देवकोटा गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ नमस्कार